यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। देशभर कोरोना संक्रमण दरमा वृद्धि। हिजो 3075 जनामा कोरोना पुष्टि हुँदा काठमाडौँ उपत्यकामा मात्रै 1500 बढ़ी संक्रमित। कोरोना रोकथाम र न्यूनीकरण कार्यलाई तीव्र बनाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। माघ 12 गते हुने राष्ट्रिय सभाको निर्वाचन तथा स्थानीय तहको प्रस्तावित निर्वाचनबारे निर्वाचन आयोगले भोलि सर्वदलीय बैठक गर्ने। कोरोना महामारी लगायतका कारण चालू आर्थिक वर्ष नेपालको कुल ग्रास्त उत्पादन 3.9% सीमित रहने विश्व बैंकको प्रक्षेपण। काठमाडौँ तराई मधेश जोड्ने फास्ट ट्र्याक आयोजनालाई द्रुत रूपमा अघि बढ़ाउन संसदीय समितिको निर्देशन। र भारतमा कोरोना संक्रमण दर उच्च वृद्धि, पछिल्लो 24 घण्टामा 2,42,000 कोरोना।
भिडियो कल गर्दा नो बोर्जी, नेपाल टेलिकमको 4G।
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G।
गेम खेल्दा नि टेन्सन नो जी, नेपाल टेलिकमको 4G। आफ्नो भन्य आफ्नै हो जी, नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
समाचार अब विस्तारमा। पछिल्लो दिनमा देशभर कोरोना संक्रमण दरमा वृद्धि भएपछि सरकारले रोकथाम र न्यूनीकरणको कार्यलाई पनि तीव्र अघि बढ़ाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता कौशल मिश्रले कोरोना संक्रमणमा वृद्धि भएपछि प्रारम्भिक चरणका सम्पूर्ण कामहरू अघि बढ़ाइएको जानकारी दिनुभयो। नेपालमा हिजो थप 3075 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। 13036 नमूनाको परीक्षण गर्दा हिजो 3075 जनामा संक्रमण पुष्टि भएको हो। हिजो काठमाडौँ उपत्यकामा मात्रै 1538 जनामा संक्रमण पुष्टि भएको छ। भक्तपुरमा 134 जनामा, ललितपुरमा 236 जनामा र काठमाडौँमा 1128 जनामा गरी 1538 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ। काठमाडौँ उपत्यकाका सबै स्थानीय तहमा 12 देखि 18 वर्ष उमेर समूहका किशोर किशोरीलाई मोडर्ना र फाइजर खोप अभियान सञ्चालन भइरहेको पनि स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा मिश्रले बताउनुभयो। हाल नेपालमा 18 वर्ष माथिका 58% नागरिकले दुवै मात्राको खोप लगाइसकेको प्रवक्ता मिश्रले बताउनुभयो। माघको पहिलो सातादेखि अग्रपंक्तिमा खटिनेहरूलाई बुस्टर डोज लगाउने कार्यक्रम रहेको पनि प्रवक्ता मिश्रले बताउनुभयो।
नेपाल सरकारले यही आउँदो माघको पहिलो सातादेखि अग्रपन्थीमा खटिएका काम गर्ने सबै स्वास्थ्य कर्मीहरूलाई COVID-19 बुस्टर डोज प्रदान गर्ने गरी काम गरिरहेको सन्दर्भमा बुस्टर डोज लगाउनका लागि तोकिएका सबैमा पहिले जुन खोप लगाएको हो सोही प्रकृतिको खोप अर्थात् पहिलो वेरोसेल लगाएकाहरूले बुस्टर डोज पनि वेरोसेल, कोविशील्ड लगाएकाहरूले बुस्टर डोज पनि कोविशील्ड नै लगाउनु पर्ने कुरा जानकारी गराउन चाहन्छु।
देशभर हाल 11,690 जना सक्रिय संक्रमित रहेका छन्, जसमा आईसीयूमा 87 जना र भेन्टिलेटरमा 22 जना रहेको मन्त्रालयकी प्रवक्ता डा मिश्रले बताउनुभयो। उहाँका अनुसार ती सक्रिय संक्रमितहरूले अहिले विभिन्न अस्पताल, होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेर उपचार गरिरहेका छन्। हिजो कोरोना संक्रमणबाट 278 जना मुक्त भएका र संक्रमणका कारण 2 जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ। अध्यागमन विभागले नयाँ भेरिएन्ट भएका मुलुकमा नेपालबाट यात्रा गर्ने योजना बनाएका व्यक्तिहरूलाई अत्यावश्यक अवस्था बाहेकको यात्रा नगर्न अनुरोध गरेको छ। विभागले सरकारको निर्णयअनुसार COVID-19 संक्रमण विभिन्न मुलुकमा फैलिरहेको सन्दर्भमा त्यसको रोकथाम गर्ने उद्देश्यले विभागले हिजो सूचना जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि सचेत हुन अनुरोध गरेको हो। ओमिक्रोन देखिएका मुलुकहरू दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, त्यसै गरी मोजाम्बिक, स्टावटी, मलावी र हङकङबाट आउने वा ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने यात्रुलाई मंगसिर 16 देखि नेपाल प्रवेशमा रोक लगाइएको निर्णयलाई यथावत राखिएको पनि विभागले सूचना जारी गरी जानकारी दिएको छ। गृह मन्त्रालयले सिंहदरबार प्रवेशका लागि बनाइएका स्वास्थ्यकर्मी बाहेकका अस्थायी र स्थायी पास तथा अस्थायी परिचय पत्रहरू खारेज गरेको जनाएको छ। मन्त्रालयले एक सूचना जारी गरी COVID-19 संक्रमणको जोखिमलाई मध्यनजर गरी सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग र विभिन्न कार्यालयबाट जारी भएका पासहरू खारेज गरिएको जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जारी गर्नुभएको विज्ञप्तीमा नयाँ स्थायी अस्थायी पास र परिचय पत्र जारी गर्नु परेमा आवश्यकता हेरी सम्बन्धित निकायको सिफारिशमा गृह मन्त्रालयको पूर्व सहमति लिई सम्बन्धित निकायबाटै जारी हुने उल्लेख गरिएको छ। सरसफाईसँग सम्बन्धित व्यक्तिको हकमा पूर्व जारी भएका पास र अस्थायी परिचय पत्रबाट प्रवेश दिइने मन्त्रालयले जानकारी दिएको छ। सिंहदरबारभित्र सञ्चालनमा रहेका चमेना गृहको हकमा आज एक दिनका लागि पुरानै पासबाट प्रवेश दिइने र भोलिदेखि आवश्यकता हेरी नयाँ पास दिइने गृह मन्त्रालयले जानकारी दिएको छ। निर्वाचन आयोगले प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनैतिक दलसँग भोलि शुक्रबार परामर्श गर्ने भएको छ। आगामी माघ 12 गतेका लागि निर्धारण गरिएको राष्ट्रिय सभाको निर्वाचनका साथै स्थानीय तहको आगामी निर्वाचनका सन्दर्भमा छलफल गर्न आयोगले सर्वदलीय बैठक आह्वान गरेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। विश्व बैंकले चालू आर्थिक वर्ष नेपालको कुल ग्रास्त उत्पादन 3.9% सीमित रहने प्रक्षेपण गरेको छ। विश्व बैंकले विश्वव्यापी आर्थिक सम्भावना शीर्षकमा हिजो जारी गरेको प्रतिवेदनमा सन् 2022-23 नेपालको आर्थिक वृद्धि दर 3.9% हुने अनुमान गरिएको छ। कोरोना महामारीबाट बच्न खोप लगाउने जनसंख्यामा बढ़ोत्तरीसँगै कृषि उत्पादनमा वृद्धि हुने र सेवा क्षेत्रमा देखिएका केही सुधारका आधारमा बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि 3.9% हुने प्रक्षेपण गरेको हो। कोविड 19 महामारीले निम्त्याएको नयाँ जोखिम, मुद्रास्फीति, ऋण र असमानतामा वृद्धिबीच दक्षिण एसियाका उदयमान र विकासशील अर्थतन्त्र पुनः मन्दीतर्फ उन्मुख भएको पनि विश्व बैंकको पछिल्लो प्रतिवेदनले औल्याएको छ। कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टको संक्रमण अन्यभन्दा तीव्र गतिमा बढ़ने अनुसन्धानले देखाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा आबद्ध रहनुभएका संक्रामक रोग विशेषज्ञ प्राध्यापक डाक्टर जनक कोइरालाले ओमिक्रोन भेरिएन्टले पहिले देखिएको भेरिएन्टको तुलनामा धेरै मानिसलाई संक्रमित बनाउने जानकारी दिनुभयो। उहाँका अनुसार ओमिक्रोन भेरिएन्टले एकजनाबाट 10 जनामा संक्रमण सार्ने गर्दछ। संक्रमणको पहिलो लहरले एकजनाबाट अर्को 2 जनालाई, दोस्रो लहरमा डेल्टा भाइरसले एकजनाबाट 4-5 जनासम्मलाई संक्रमित बनाउने गरेकोमा ओमिक्रोन भाइरसले एकजनाबाट 10 जनालाई संक्रमित गराउने पाइएको संक्रामक रोग विशेषज्ञ प्राध्यापक डाक्टर कोइरालाले बताउनुभयो। नियमित रूपमा हात धुने, भीड़भाड़ नभएका ठाउँमा मात्रै जाने, मास्क राम्रोसँग लगाउने हो भने ओमिक्रोन भेरिएन्टबाट बच्न सकिने उहाँले बताउनुभयो। ओमिक्रोन संक्रमण मानिसमा रुगा लागेर माथिल्लो श्वास प्रश्वास नलीमा इन्फेक्सन गरेको पनि उहाँले बताउनुभयो। ओमिक्रोनले पहिले मानिसमा रुगा लाग्ने, जीव दुख्ने, टाउको दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिने र त्यसले फोक्सोमा सीधै संक्रमण गरी निमोनिया बनाउने काम गर्ने उहाँले बताउनुभयो। खोप लगाएका व्यक्तिलाई भने ओमिक्रोन भेरिएन्टले त्यति गाह्रो नबनाउने उहाँले जानकारी दिनुभयो। गृहमन्त्री बालकृष्ण खाँडले सुनचाँदी व्यवसायमा देखिएका समस्या समाधान गर्न सुनचाँदी गरगहना खरिद बिक्री सम्बन्धी कार्यविधि परिमार्जन गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मन्त्रालयमा हिजो आयोजित सुनचाँदी व्यवसायीहरूसँगको छलफलमा मन्त्री खाँडले सुनचाँदी आयात र निर्यात, व्यवसायीको सुरक्षा र ओसारपसारमा देखिएको समस्या समाधान गर्न यसअघि तयार गरिएको कार्यविधिलाई परिमार्जन गरी राजपत्रमा प्रकाशन गरी पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। गृहमन्त्री खाँडले सम्बन्धित मन्त्रालय, सरकारवाला संघ संस्था र विज्ञसँग को पर्याप्त छलफल र सुझावका आधारमा कार्यविधि परिमार्जन गरिने जानकारी पनि दिनुभयो। सरकारले राष्ट्रिय भूकम्प सुरक्षा दिवस अन्तर्गत यस वर्षको मूल कार्यक्रम ललितपुरको पाटन दरबार क्षेत्रमा गर्ने भएको छ। 24 राष्ट्रिय भूकम्प सुरक्षा दिवस प्रचार प्रसार उपसमितिले हिजो पत्रकार सम्मेलन आयोजना गरी भूकम्प सुरक्षा दिवस अन्तर्गतको मूल कार्यक्रम यस वर्ष ललितपुरमा आयोजना गरिने जानकारी दिएको हो। पाटन दरबार क्षेत्रमा माघ 2 गते दिउँसो 2 बजे मुख्य कार्यक्रम गर्न लागि शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदम कुमार मैनालीले जानकारी दिनुभयो। भूकम्प जोखिमको न्यूनीकरण, प्रतिकार्य, पूर्व तयारी र सुरक्षित भवन निर्माण लगायतका विषयमा विभिन्न संस्था मार्फत देशभर विभिन्न 52 कार्यक्रम आयोजना गरिने उपसमितिका सदस्य सचिव रहनुभएका भूकम्प प्रविधि राष्ट्र समाजका निर्देशक गणेश जिमीले बताउनुभयो। भूकम्पीय सचेतना सुरक्षित संरचना नारा तय गरिएको यो वर्षको दिवस 7 प्रदेश सरकारसहित 77 जिल्लामा विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाइने पनि उपसमितिले जानकारी दिएको छ। विक्रम सम्बत 1990 महाभूकम्पको स्मृतिमा सरकारले 2055 हरेक वर्ष माघ 2 गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ। राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काठमाडौँ तराई मधेस फास्टट्याक आयोजनालाई द्रुत रूपमा अघि बढ़ाउने सन्दर्भमा सरकारवाला मन्त्रालय लगायत सबैलाई आआफ्नो दायित्व पूरा गर्न निर्देशन दिएको छ। समितिको हिजोको बैठकले द्रुत मार्ग निर्माण तोकिएको समयभित्रै पूरा गर्ने सिलसिलामा देखिएका चुनौती र समस्या हटाउन चाल्नुपर्ने कदमबारे सम्बन्धित मन्त्रालयका सचिवहरूसँगको छलफलपछि यस्तो निर्देशन दिएको हो। बैठकले रक्षा, अर्थ, वन तथा वातावरण, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पदाधिकारीलाई द्रुतमार्ग समयावधिभित्रै अर्थात आर्थिक वर्ष 2080-81 पूरा गर्न आफ्नो मन्त्रालयमा पर्ने दायित्व यथाशीघ्र पालना गर्न निर्देशन दिएको सभापति रामनारायण बिडारीले जानकारी दिनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले साल ट्रेडिङ कर्पोरेशन लिमिटेड मल बिक्री केन्द्र सल्यानका तत्कालीन जुनियर सहायक विजय कुमार पासवान विरूद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ। पासवानले सल्यान मल बिक्री केन्द्रमा इन्चार्जका रूपमा कार्यरत रहँदा मलको हिसाब नियम अनुसार नराखी आफू खुशी व्यक्तिगत खातामा रकम जमा गरी हिनामिना गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा 18 लाख रूपियाँ भन्दा बढ़ी रकम हिनामिना गरेको खुलेकाले विशेष अदालत काठमाडौँमा हिजो भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख गरिएको छ। पछिल्लो केही दिन यता पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका अधिकांश स्थानमा बदलिरही हल्का वर्षा र हिमपात भएको छ। यस प्रणालीको प्रभाव अझै केही दिन कायम रहने जल तथा मौसम विज्ञान विभागकी मौसमविद मंजु बासीले जानकारी दिनुभयो। भोलिदेखि अर्को मौसमी प्रणाली समेत विकसित हुने सम्भावना रहेको उहाँले बताउनुभयो। विभागले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सुरक्षा सतर्कता अपनाउन पनि सबैमा अनुरोध गरेको छ। जाजरकोट जिल्लाका कतिपय स्थानीय तहमा अझै पनि केन्द्रीय प्रसारण लाइनको बिजुली पुग्न सकेको छैन। नेपाल विद्युत प्राधिकरणको जाजरकोट वितरण केन्द्रले जिल्लामा विद्युत वितरण कार्य सञ्चालन गरेको 5 वर्ष पुग्दा पनि केन्द्रीय प्रसारणले विद्युत लाइन जोड्न ढिलाइ गर्दा स्थानीयहरू अँधेरोमा बस्न बाध्य भएका छन्। जाजरकोटबाट बद्री पन्तको यो रिपोर्ट।
कुसे गाउँपालिका पाँचकाटिया घितिरका थापा घर नजिकै केन्द्रीय प्रसारण विद्युत लाइनको पोल गाड्दा बिजुली बाल्न पाइने भयो भनेर खुसीले गदगद हुनुहुन्थ्यो। तर 4 वर्ष बित्यो, बिजुली बत्ती भने बलेन। थापा जस्तै सोही ठाउँका चक्रबहादुर थापाको पनि बिजुली बाल्ने रहर मरिसकेको छ। सदरमुकाम वरिपरिका केही ठाउँमा मात्र केन्द्रीय प्रसारण पुगेको भए पनि दुर्गम गाउँसम्म पुग्न सकेको छैन।
केन्द्रीय लाइनको अवस्था हेर्ने हो भने साह्रै दयनीय छ। कतिपय गाउँपालिका भएको क्षेत्रहरूमा, नगरपालिका भएको क्षेत्रहरूमा स्थानीय तहहरूमा समेत विद्युत विस्तार पुगेको छैन भने कुनकन्द्राको कुरा त त्यो सपनाको कुरा भयो।
पोलहरू गाडेको 4 वर्ष भइसक्यो, डेलिगेसन लिएर जिल्लामा 2-2 पटक गइसक्यौं। विद्युत कार्यालयले पनि सुन्दैन, जनताहरू अँध्यारोमा बस्नु परेको छ।
4 वर्ष भयो पोल बिछ्याएको, पोलहरू ढलिसकेका छन्, तारहरू चुट्टिसकेका छन्, एकदमै अलपत्र छ।
खलङ्गाबाट नलगा नगरपालिका हुँदै बारेकोट र कुसे गाउँपालिकासम्म बिजुली विस्तारका लागि वाइपी कन्ट्रक्सनले 6 महिनामा निर्माण काम सक्ने गरी 2072 सालमा ठेका सम्झौता गरेको थियो। तर 4 वर्षसम्म काम नगर्दा स्थानीयको केन्द्रीय विद्युत बाल्ने रहर अधुरै रहेको छ। प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले के कति कारणले केन्द्रीय प्रसारण लाइन वितरण गर्न ढिलाइ भएको हो भन्ने जानकारी माग गरिएको बताउनुभयो।
72 सालमा लिएको ठेक्का अहिलेसम्म सम्पन्न गर्न सकेको छैन। यहाँ विद्युतीकरणको कामहरू एकदम अल्पत्र परेको छ। त्यहाँ कार्यालय प्रमुखसँग कुरा गरेर यो विषयमा के भएको छ तुरन्त जानकारी पठाउनु भन्ने मैले कुरा गरेको छु।
जाजरकोट वितरण केन्द्रका प्रमुख अभिषेक राज कलवार प्रादेशिक कार्यालय सुर्खेतबाट ठेक्का भएको काम अल्पत्र परेको बताउँदै त्यसलाई अगाडि बढाउन आफूले पहल थालेको बताउनुहुन्छ।
सामान पहिला थिएन, अहिले सामान पर्याप्त मात्रामा पाइसके, काम पनि स्टार्ट गरिसके, काम सकोस् भनेर हामीले पनि पहल गरेका छौँ।
जिल्लाका 7 स्थानीय तह मध्ये केही स्थानमा मात्र केन्द्रीय विद्युत पुगेको छ। विद्युत नहुँदा सरकारी सेवा प्रवाह, बैंक तथा पठन पाठन, उद्योग सञ्चालन लगायतमा बाधा पुगेको छ। बद्री पन्त, रेडियो नेपाल, जाजरकोट।
सोलुखुम्बुको फाप्लोमा सञ्चालित जिल्ला सामुदायिक आँखा केन्द्रबाट 1 वर्षमा 10,500 भन्दा बढ़ीले आँखाको विभिन्न रोगको उपचार गराएको हाम्रा समाचारदाताले जनाएका छन्। सन् 2021मा 10,752 जनाले आँखा जाँच तथा उपचार गराएको केन्द्रका प्रमुख पुष्प बाबु बस्नेतले जानकारी दिनुभयो। बीमा सम्बन्धी चेतनाको अभावका कारण 5 थरका किसान कृषि तथा पशुपक्षी बीमाप्रति उत्साही देखिएका छैनन्। किसानलाई बीमा गर्नुपर्छ भन्ने जानकारी नै नभएकाले लाखौंको बालीनाली तथा पशुपक्षीको क्षति भएमा आफै बेहोर्नुपर्ने बाध्यता उनीहरूमाथि छ। पाँच थरबाट दुर्गा खनालको यो रिपोर्ट।
आर्थिक क्षतिको जोखिम हस्तान्तरणको लागि बीमा आवश्यक छ भन्ने जानकारी किसानले नपाउँदा लाखौंको बालीनाली तथा पशुको क्षति भएमा आफै बेहोर्नुपर्ने बाध्यता छ।
म बाख्रा पनि पाल्छु तर अहिलेसम्म बीमाको ज्ञान नभएर चाहिँ मैले गरेको छैन, गाईको पनि गरेको छैन, खेतीको पनि गरेको छैन।
कृषि तथा पशु पक्षी बीमा गर्नको लागि नेपाल सरकारले 80% र कृषकले 20% मात्रै बीमा शुल्क बेहोर्नु पर्ने भए पनि कृषकहरू बीमा प्रति आकर्षण भएको पाइँदैन। बेमौसमी वर्षाका कारण गत कार्तिक महिना जिल्लाको मिक्लाजुङ गाउँपालिकामा कृषि र पशुधनतर्फ मात्र 4,29,86,000 रूपियाँ र फाल्गुनन्द गाउँपालिकामा 1 करोड़ रूपियाँ बराबरको क्षति भयो। बीमा नगरेकै कारण किसानहरूले ठूलो क्षति बेहोर्नु पर्यो। मिक्लाजुङ 7 का कृषक विजय राई,
भारी पहिरोको कारणले क्षति हाम्रो मेघलाजुङमा पनि अत्याधिक भएको छ। त्यसमा पनि कृषि सम्बन्धी निकै नै ठुलो क्षति हो। जुन क्षतिपूर्ति पाउनुपर्ने त्योबाट हामी वञ्चित भएका छौँ। कृषकहरूलाई कृषि सम्बन्धी बिमा गर्नुपर्छ भन्ने त्यो ज्ञान पनि भएन एक हिसाबले, र गरेका पनि छैनौ।
बिमाको नियमलाई फराकिलो बनाएर कृषकहरूमा चेतना फैलाउन र बिमा कम्पनीहरूले तदारुकता देखाउन सके कृषि बिमा प्रभावकारी हुने फिदिम नगरपालिकाका कृषि तथा पशुपक्षी शाखा प्रमुख तीर्थ मिश्र बताउनुहुन्छ।
राज्य तर्फबाट अथवा बिमा कम्पनीहरूको तर्फबाट अलि रिस्क बढी झुटलुसमा पनि काम हुन्छ कि भन्ने खालको पनि एउटा चाहिँ त्यो कारणले अलिक बिमा कम्पनीहरूले अल्छी गरेको हो कि जस्तो पनि देखिन्छ। समायोजन गरेर दुवैतर्फ मिड पोइन्टमा ल्याएर अलिक फराकिलो दायरा बनाएर जानुपर्छ कि जसले गर्दा खानालाई ढुक्कसँगले बिमा गर्न सकुन्।
कृषि तथा पशुपक्षी बिमा गर्नको लागि स्थानीय सरकारले कृषक सामु जनचेतना फैलाउन सके किसानहरू बिमा प्रति आकर्षित भई व्यावसायिक बन्न सक्छन्। दुर्गा खनाल, रेडियो नेपाल, पाँचथर।
अब के अन्तर्राष्ट्रिय समाचार। छिमेकी भारतमा कोरोना संक्रमण दरमा उच्च वृद्धि भएको छ। पछिल्लो 24 घण्टामा 2,42,000 मानिसमा कोरोना पुष्टि भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। यसअघि हिजो झण्डै 2,00,000 तथा त्यसअघि अघिल्लो दिनमा 1,50,000 बढ़ीमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यस्तै पछिल्लो 24 घण्टामा अमेरिकामा 7,48,000 बढ़ी, बेलायतमा 1,29,000 बढ़ीमा कोरोना पुष्टि भएको तथ्याङ्क सम्बन्धी संस्था ओल्डोमिटरले जनाएको छ। विश्वभर पछिल्लो 24 घण्टामा 30,00,000 बढ़ी संक्रमित थपिएका छन्। त्यस्तै 7,747 जनाको कोरोनाका कारण यो पछिल्लो 24 घण्टामा मृत्यु भएको पनि ओल्डोमिटरले उल्लेख गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले मुलुकको निर्वाचन कानूनमा सुधार ल्याइनुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले सिनेटका कानूनहरूमा ऐतिहासिक परिवर्तन गर्न सबैलाई आह्वान पनि गर्नुभएको छ। राष्ट्रपति बाइडेनले विपक्षीहरूको समर्थन बिना नै मतदान प्रक्रियामा सुधार गर्न सकिने पनि उल्लेख गर्नुभएको छ। बाइडेनको निर्वाचन सुधार सम्बन्धी योजनामा उहाँकै दलका दुई सांसदले साथ दिएका छैनन्। त्यस्तै विपक्षी रिपब्लिकका कुनै सांसदहरूको समर्थन नरहेको बताइएको छ। राष्ट्रपति बाइडेन राज्य राज्यमा फरक फरक निर्वाचन कानून भन्दा पनि देशभरि नै एउटै कानून लागू गर्ने पक्षमा देखिनु भएको छ। ब्राजिलमा लगातार परेको वर्षा र पहिरोमा परि कम्तीमा 10 जनाको ज्यान गएको छ। दक्षिण पूर्वी क्षेत्रमा गएको पहिरोमा एकै परिवारका एक दम्पति र उनीहरूका दुई सन्तान पुरिएका छन्। पुरिएको स्थानबाट उनीहरूको उद्धार कार्य जारी रहेको भए पनि अत्यधिक वर्षाका कारण कठिनाई उत्पन्न भइरहेको अधिकारीहरूले जानकारी दिएका छन्। वर्षा अझै केही समय नरोकिने जानकारी गराइएको छ। ब्राजिलमा घर बाहिर ननिस्कन सम्बद्धहरूमा सूचना पनि जारी गरिएको छ। सोमालियाको राजधानी मोगादिशुमा भएको एउटा आत्मघाती कार बम विस्फोटमा 5 जना सैनिकसहित कम्तीमा 10 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। घटनामा अन्य 9 जना घाइते भएको अधिकारीहरूले बताएका छन्। बानादेव क्षेत्रका उपगवर्नर अली अब्दी वाडेयरले आत्मघाती बम आक्रमणकारीहरूले अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सैनिक समूहलाई लक्षित गरी बम विस्फोट गराएको जानकारी दिनुभयो। उहाँका अनुसार आक्रमणमा 5 सैनिकसहित 10 जनाको मृत्यु भएको छ। केही घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ। घटनास्थलमा खिचिएका दृश्यहरूमा कालो धुवाँ निस्किरहेको देखिन्छ। प्रत्यक्षदर्शीहरूले केही गाड़ीहरू पनि जलेको बताएका छन्। उपगवर्नरले अल सबाब आतंककारीहरू उक्त आक्रमणको पछाडि रहेको जानकारी दिनुभएको छ। प्रहरीले उनीहरूलाई पछ्याइरहेको र आक्रमणको उद्देश्य स्थापित गर्न अनुसन्धान शुरू गरिएको जानकारी दिएको छ। यसैबीच अल सबाबा समूहले आक्रमणका लागि आफ्नो समूह जिम्मेवार रहेको विज्ञप्ति मार्फत दावी गरेको छ। अब आर्थिक समाचार।
2 दशक अघिदेखि बन्द अवस्थामा रहेको कञ्चनपुरको मजगाउँ विमानस्थल पुनः सञ्चालनका लागि आवश्यक भौतिक संरचनाहरूको निर्माण शुरू भएको छ। मजगाउँ विमानस्थलमा बन्ने संरचनाहरूको बुधबार शिलान्यास गर्नुहुँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले मजगाउँ विमानस्थलमा 1,525 मिटरको रनवेलाई बढ़ाएर 2,500 मिटर पुर्याउने बताउनुभयो। मन्त्री आलेले कैलालीको धनगढ़ी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया अगाडि बढ़ाइसकिएको बताउनुभयो। 2030 सालदेखि 2056 सालसम्म नियमित सञ्चालन भएको विमानस्थल त्यस यता बन्द अवस्थामा रहेको छ। 22 वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल पुनः सञ्चालनका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको आर्थिक साझेदारी र सबै पक्षको सक्रियतामा काम अगाडि बढ़ेको छ। आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षको मंगिरसम्ममा 1,55,00,000,000 राजस्व संकलन गरेको छ। मंगिरसम्ममा 1,51,00,000,000 लक्ष्य रहेकोमा लक्ष्यभन्दा 20% बढ़ी राजस्व संकलन भएको विभागका प्रवक्ता राजु प्याकुरेलले जानकारी दिनुभयो। आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षको आयकरको पहिलो किस्ता बापतको कर तथा विवरण यही पुष मसान्तसम्म दाखिला गर्न आग्रह गरेको छ। विभागले आर्थिक वर्ष 2078-79 आयकरको पहिलो किस्ता बापतको 40% हुने रकम पुष मसान्तसम्म दाखिला गर्न आग्रह गरेको विभागका प्रवक्ता प्याकुरेलले जानकारी दिनुभयो। विभागले ठूला करदाता कार्यालय, मध्यम स्तरीय करदाता कार्यालय, सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा कर बापतको रकम दाखिला गर्न सकिने विभागले जनाएको छ।
अर्जुन श्रेष्ठ, अब खेल समाचार।
विभागीय टीम नेपाल पुलिस क्लबले दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरूष भलिबल च्याम्पियनशीपको पुरूषतर्फ लगातार तेस्रो जित निकालेको छ। पोखरा रंगशाला स्थित भलिबल ट्रेनिङ सेन्टरमा बुधबार एपीएफ क्लबलाई 3-1 सेटमा हराउँदै पुलिसले लगातार तेस्रो जित निकालेको हो। यस जितसँगै पुलिसले 3 खेलमा 8 अंक जोडेको छ। पुलिस शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा पुलिसले हेल्प नेपाललाई 3-2 सेटमा हराएको थियो। यस्तै साबिक विजेता गण्डकी प्रदेशलाई 3-0 सेटमा हराउँदै पुलिसले लगातार दोस्रो जित निकालेको थियो। टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगितामा पुरूषतर्फ 5 र महिलातर्फ 5 गरी कुल 10 टीमको सहभागिता रहेको छ। प्रतियोगिताको महिला र पुरूष उपाधि विजेता टीमले समान 3-3 लाख, उपविजेता टीमले 1,50,000, तेस्रो हुने टीमले समान 75,000 र सान्त्वना हुने टीमले 35,000 रूपियाँ प्राप्त गर्नेछन्। बाँकेकी सञ्जु चौधरी र नेपाल प्रहरीकी जुनु माया छन्त्याल 24 पुरूष तथा 9 महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता 2022 राष्ट्रिय कृतिमान राख्न सफल भएका छन्। 13 दक्षिण एसियाली खेलकुदकी स्वर्ण पदकधारी सञ्जु चौधरीले 59 केजी तौल समूहको सिनियरतर्फ आफ्नै नाममा रहेको स्न्याचको 74 केजी, क्लीन एण्ड जर्कमा 97 केजी र कुलमा 171 केजी तौलमा सुधार गर्दै स्न्याचमा 78 केजी, क्लीन एण्ड जर्कमा 98 केजी सहित कुलमा 176 केजी तौलका साथ नयाँ कीर्तिमान कायम गरेकी हुन्।
अब मौसम। आज देशभर आंशिकदेखि सामान्य बदलिरहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 17.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 6 डिग्री सेल्सियस, वर्षा 3 मिलिमिटर, सापेक्षिक आर्द्रता 94%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 17-19 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:56 भयो भने सूर्यास्त भरे साँझ 5:29 हुनेछ। देशभर कोरोना संक्रमण दरमा वृद्धि। हिजो 3,075 जनामा कोरोना पुष्टि हुँदा काठमाडौँ उपत्यकामा मात्र 1500 बढी संक्रमित। कोरोना रोकथाम र न्यूनीकरण कार्यलाई तीव्र बनाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। माघ 12 गते हुने राष्ट्रिय सभाको निर्वाचन र स्थानीय तहको प्रस्तावित निर्वाचनबारे निर्वाचन आयोगले भोलि सर्वदलीय बैठक गर्ने। कोरोना महामारी लगायतका कारण चालू आर्थिक वर्ष नेपालको कुल ग्रास्त उत्पादन 3.9% सीमित रहने विश्व बैंकको प्रक्षेपण। काठमाडौँ तराई मधेस जोड्ने फास्टट्याक आयोजनालाई द्रुत रूपमा अघि बढ़ाउन संसदीय समितिको निर्देशन र भारतमा कोरोना संक्रमण दर उच्च वृद्धि। पछिल्लो 24 घण्टामा 2,42,000 कोरोना। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।